फिर सूरत अल्फील मक्की सूरत है, इसकी 5 आयात, 1 रुकू, अल्फाज और कलिमात की तादाद 24 है, हुरूफ 94 हैं। फील हाथी को कहते हैं और इसकी जमा है फीलतुन और फुयूल। असल में फालर रजुल, इसके मानी होते हैं कमजोर राय वाला होना, इसी से लफ्ज फाल है। फाल लेना कमजोर राय वाले आदमी का काम होता है कि वो फाल निकालता है, क्योंकि इस नाम में इस तरह फाल नहीं है बल्कि कुर्रा है, और हाथी की तरह बड़ा और मोटा होना भी। सूरत अल्फील दरअसल हाथी के नाम पर रखी गई है, और पहली आयत में ये लफ्ज आया है वी असहाबिल फील। फिर आप देखिए कि हाथी वालों का वाकया और कहानी क्या थी। इस सिलसिले में अगर आप इसके आगाज को देखें तो मुखातिब किसे किया गया है? रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को। अलम तरा कैफा, क्या नहीं, तरा देखा आपने, कैफा किस तरह, फाला किया रब्बू का तेरे परवरदिगार ने, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, क्या आपने नहीं देखा कि आपके परवरदिगार ने क्या किया, किसके साथ किया और क्या किया? बी असहाबिल फील, हाथी वालों के साथ। ये हाथी वाले कौन थे? इस सिलसिले में जो है वो एक बड़ा वाकया पेश आया, और ये वाकया जो है ये यमन में जो है वो इब्राहिम का आलीशान गिरजा तामीर करना है, और इस वाकये से तमाम अहले अरब वाकिफ थे। अरब का बच्चा बच्चा भी इस वाकये को जानता था। तो इस आयत में बजाहिर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब किया गया है, लेकिन तमाम अहले अरब मुखातिब हैं। कहते हैं कि ये जो वाकया था कि यमन में अहले हबशा ने ईसाई हुकूमत कायम की हुई थी, और इब्राहिम नामी एक शख्स हुकूमत का नायब सल्तनत मुकर्रर था। वो बैतुल्ला के असर रसूख और इज्जत और अजमत से बहुत हसद करता था। वो चाहता था अरब भर में यमन के दारुल खिलाफा सना को वही हैसियत हासिल हो जाए जो मक्का को हासिल है, और कुरैश मक्का काबा की वजह से जो सियासी, तमदनी, तजारती, मुआशी फवायद हासिल कर रहे हैं वो हमारी हुकूमत को हासिल होने चाहिए। तो उसने क्या किया कि यमन में सना के मकाम पर एक आलीशान गिरजा कलीसा तामीर करवाया। अब कलीसा की जो इमारत थी वो काबा के मुकाबले में बड़ी शानो शौकत वाली, बड़ी खूबसूरत थी, इसके बावजूद लोग वहां मुतवज्जो ना हुए, बल्कि जब अरब कबाइल को इस कलीसा की तामीर की गर्जो गायत मालूम हुई तो किसी ने खुफिया तौर पर इस कलीसे में जाकर पाखाना कर दिया। एक राय क्या पता चलती है कि किसी ने जो है कलीसा के अंदर घुसकर जो है वो रफाए हाजत कर दी। क्यों? इसलिए कि जब उनको ये बात पता चली कि जो इब्राहिम है वो खाना काबा की बजाय अपने गिरजे को एक अहमियत देना चाहता है। क्यों? खाना काबा में लोग उमरे के लिए आते, हज के लिए आते, तो बहुत से लोगों को तजारती फायदे होते, मुआशी फायदे होते, और मईशत, मुआशरत, सियासत, बहुत से उनको फायदे हासिल होते। और मोहम्मद बिन इसहाक की रवायत है कि इस काम की तकमील के लिए उसने शाह हबश को लिखा कि मैं अरबों का हज काबा से इस कलीसा की तरफ मोड़े बगैर नहीं रहूंगा। इब्ने कसीर ने लिखा है कि उसने यमन में अलुल एलान अपने से इरादे का इजहार किया और उसने मनादी कराई, और उसका मकसद यह था कि ताकि अरबों को ना गुस्सा आए और उसको किसी तरह मौका मिले और वो बहाना बनाकर खाना काबा को ढा दे। तो तब एक अरब ने जो है वो गुस्से में आकर वहां जाकर जो है कलीसा के अंदर रफाए हाजत कर दी, और बाद ये कहते हैं कि किसी ने उसके आग लगा दी। اب یہ بات جو تھی وہ یہ واقعہ جو تھا یہ ابراہ کے لیے سخت غصہ دلانے والا تھا، اور قدیم جاہلیت کے اس دور میں اگر کوئی شخص جو ہے وہ ایسا کر سکتا ہے تو آپ اندازہ کر سکتی ہیں کہ ظاہر جاہلیت کا زمانہ ہے، لوگ سمجھدار نہیں ہیں، کتنی زیادہ ان کے اندر برائیاں تھیں، آپ نے پچھلی کئی صورتوں میں مسلسل پڑھا ہے۔ تو اگر کسی نے ایسی غلطی کر دی کہ اس کو کلیسا کو گندا کر دیا یا اس کو آگ لگا دی، تو بعض کا یہ خیال ہے کہ یہ بھی ہو سکتا ہے کہ ابراہ نے خود اپنے کسی آدمی سے کہا ہو کہ خفیہ طور پر وہ کلیسا کے اندر ایسی حرکت کر دے تاکہ اس کو مکہ پر چڑھائی کا موقع مل جائے، یہ بھی ہو سکتا ہے۔ بہرحال اب کیا ہوا کہ اس نے پلاننگ کی کہ قریش کو تباہ کرے گا اور تمام اہل عرب کو جو ہے مروب کرے گا اور خانہ کعبہ کو ڈھا دے گا۔ اور پھر ہوا کیا کہ ابراہ جو ہے بعض کہتے ہیں کہ 60,000 فوج جس میں 13 ہاتھی تھے ان کو لے کر وہ مکہ کی طرف روانہ ہوا، اور خود بھی ایک اعلیٰ درجے کے ہاتھی پر سوار تھا اور اس کا نام تھا محمود نامی۔ اب یہ لشکر جب مکہ کی طرف بڑھا روانہ ہوا تو راستے میں پہلے یمن کے ایک سردار ذو نفر نے عربوں کا ایک لشکر جمع کر کے اس کی مزاحمت کی، مگر وہ شکست کھا کر گرفتار ہو گیا۔ پھر خصم کے علاقے میں ایک سردار تھا نفیل، وہ اپنے قبیلے کو لے کر مقابلے پر آیا مگر اس کو بھی شکست ہوئی، اور اس نے بھی اپنی جان بچانے کے لیے بدرکے کی خدمت انجام دینا قبول کر لیا۔ یہاں تک کہ اب ابراہ جو ہے وہ طائف کے قریب پہنچ گیا تو بنو ثقیف نے محسوس کیا کہ اتنی بڑی طاقت کا وہ مقابلہ نہ کر سکیں گے، اور انہیں یہ خطرہ ہوا کہ کہیں ایسا نہ ہو کہ یہ جو ابراہ اور اس کا لشکر ہے ان کے معبود لات کا مندر بھی تباہ نہ کر دے۔ چنانچہ ان کا ایک سردار مسعود ایک وفد لے کر ابراہ سے ملا اور اس نے کہا کہ ہمارا بت کدا وہ معبد نہیں ہے جسے آپ ڈھانے آئے ہیں، وہ تو مکہ میں ہے، اس لیے آپ ہمارے معبد کو چھوڑ دیں، ہم مکہ کا راستہ بتانے کے لیے آپ کو بدرکہ فراہم کرتے ہیں، جیسے ایک سواری اور کوئی اس کے ساتھ ہوگا جو آپ کو بتائے گا کہ مکہ کا راستہ کیا ہے۔ ابراہ نے یہ بات قبول کر لی۔ بنی ثقیف نے ابو رغال نامی ایک آدمی کو ان کے ساتھ کیا۔ جب مکہ 3 کوس 3 میل پر رہ گیا تو بعض کہتے ہیں کہ المغمس نامی مقام پر پہنچ کر ابو رغال تو مر گیا، ایک راستے میں جگہ تھی بس مکہ کے قریب ہی پہنچنے والے تھے کہ ابو رغال جو تھا وہ فوت ہو گیا، اور عرب مدتوں تک اس کی قبر پر سنگ باری کرتے رہے۔ کیوں سنگ باری کرتے رہے؟ کہ کیوں اس نے یہ کہا تھا کہ میں جو ہے تمہیں عرب، مطلب اس نے یہ کہا تھا ابراہ کو کہ میں تمہیں حرم کا، مکہ کا، خانہ کعبہ کا راستہ بتاتا ہوں۔ بنی ثقیف کو بھی وہ سالہ سال تک تانے دیتے رہے کہ انہوں نے لات کے مندر کو بچانے کے لیے بیت اللہ پر حملہ کرنے والوں سے تعاون کیا۔ محمد بن اسحاق کی روایت ہے، یہ کون ہے؟ یہ پرانے جو ہے وہ سیرت نگار ہیں، سیرت ابن حشام اور سیرت ابن اسحاق، بڑی مشہور کتابیں ہیں سیرت کی، اکثر جو نئی لکھتے ہیں اور آج کے دور کی تو ان کا حوالہ دیے بغیر کتابیں سیرت کی مکمل نہیں ہوتی۔ بہرحال ابراہ کا لشکر جو ہے پھر وہ المغمس سے آگے کو بڑھا اور اہل تہامہ اور قریش کے بہت سے مویشی لوٹ لے گیا، جن میں رسول اللہ صلی اللہ علیہ وسلم کے دادا عبد المطلب کے بھی 200 اونٹ تھے۔ اس کے بعد اس نے اپنے ایک ایلچی کو مکہ بھیجا اور اس کے ذریعے سے اہل مکہ کو یہ پیغام دیا کہ میں تم سے لڑنے نہیں آیا ہوں بلکہ اس خانہ کعبہ کو ڈھانے آیا ہوں، اگر تم نہ لڑو تو میں تمہاری جان اور مال سے کوئی تعرض نہیں کروں گا۔ نیز اس نے اپنے ایلچی کو ہدایت کی کہ اہل مکہ اگر بات کرنا چاہیں تو ان کے سردار کو میرے پاس لے آنا۔ مکے کے سب سے بڑے سردار اس وقت کون تھے؟ عبد المطلب، اور یہ رسول اللہ صلی اللہ علیہ وسلم کے کیا لگتے تھے؟ دادا۔ ایلچی نے ان سے مل کر ابراہ کا پیغام پہنچایا، انہوں نے کہا ہم میں ابراہ سے لڑنے کی طاقت نہیں ہے، یہ اللہ کا گھر ہے، وہ چاہے گا تو اپنے گھر کو بچا لے گا۔ ایلچی نے کہا آپ میرے ساتھ ابراہ کے پاس چلیں، وہ اس پر راضی ہو گئے اور اس کے ساتھ چلے گئے۔ इब्राहिम इस कदर वजी और शानदार शख्स को देखकर बहुत मुतासिर हुआ और अपने तख्त से उतरकर इनके पास आकर बैठ गया। फिर पूछा, आप क्या चाहते हैं? उन्होंने कहा, मेरे जो ऊंट पकड़ लिए गए हैं वो मुझे वापस दे दिए जाएं। इब्राहिम ने कहा, आपको तो देखकर मैं बहुत मुतासिर हुआ था, मगर आपकी इस बात ने आपको मेरी नजर से गिरा दिया कि आप अपने ऊंटों का मुतालबा कर रहे हैं और ये घर जो आपका और आपके बाप दादा का जो है वो अबाई दीन का मर्जे है, इसके बारे में आप कुछ नहीं कहते। बड़ी वैसे काम की बात इब्राहिम ने की। उन्होंने कहा कि मैं तो सिर्फ अपने ऊंटों का मालिक हूं और उन्हीं के बारे में आपसे दरखास्त कर रहा हूं। रहा ये घर, तो इसका एक रब है और वो इसकी हिफाजत खुद कर लेगा। इब्राहिम ने जवाब दिया, वो इसको मुझसे ना बचा सकेगा। अब्दुल मुत्तलिब ने कहा, आप जाने और वो जाने। ये कहकर वो इब्राहिम के पास से उठाए और उसने उनके ऊंट उसको वापस कर दिए। इब्ने अब्बास की रवायत इससे मुख्तलिफ है। ये तो है इब्ने इसहाक की जो मैंने आपको सुनाई। इब्ने अब्बास रजी अल्लाह ने क्या रवायत करते हैं, उनकी रवायत में ऊंटों के मुतालबे का कोई जिक्र नहीं है। उसमें यह है कि जब इब्राहिम आया तो अब्दुल मतलब खुद इनके पास गए और इससे कहा कि आपको यहां तक आने की क्या जरूरत थी, आपको अगर कोई चीज मतलूब थी तो हमें कहला भेजते, हम खुद लेकर आपके पास हाजिर हो जाते। इसने कहा, मैंने सुना है कि ये घर अमन का घर है, मैं इसका अमन खत्म करने आया हूं। अब्दुल मतलब ने कहा, यह अल्लाह का घर है, आज तक उसने किसी को इस पर मुसल्लत नहीं होने दिया। इब्राहिम ने जवाब दिया, हम इसे मुनहमिद यानी ढाए ढाए बगैर नहीं पलटेंगे। अब्दुल मुत्तलिब ने कहा, अब जो चाहे हमसे ले लें और वापस चले जाएं। मगर इब्राहिम ने इनकार कर दिया और अब्दुल मुत्तलिब को पीछे छोड़कर अपने लश्कर को आगे बढ़ने का हुक्म दे दिया। बहरहाल ये दो रवायतें इनको अब अपने सामने रखें और हम आगे चलते हैं कि ये बात तो तयशुदा थी कि मक्का और इसके आसपास के अगर तमाम कबाइल को भी जमा किया जाता तो 60,000 का लश्कर उसका मुकाबला करना जो था वो इतना आसान ना था। इसीलिए कुरैश ने उसकी मजाहमत की कोई कोशिश ना की। और आप देखें गज़वा अहज़ाब के मौके पर भी मुशरिक और यहूदी कबाइल सब मिलकर कितने बने, ज्यादा से ज्यादा 10-12 हजार। तो वो 60,000 फौज का मुकाबला कैसे करते हैं? फिर मोहम्मद बिन इसहाक बयान करते हैं कि इब्राहिम की लश्करगाह से वापस आकर अब्दुल मुत्तलिब ने कुरैश वालों से कहा कि अपने बाल बच्चों को लेकर पहाड़ों में चले जाएं ताकि इनका कत्ले आम ना हो। फिर वो और कुरैश के चंद सरदार हरम में हाजिर हुए और काबे के दरवाजे का कुंडा पकड़कर अल्लाह ताला से दुआएं मांगी कि वो अपने घर और इसके खादिमों की हिफाजत करे। उस वक्त खाना काबा में 360 बुत मौजूद थे, मगर ये लोग उस नाजुक घड़ी में उन सब को भूल गए और उन्होंने सिर्फ एक अल्लाह के आगे अपना हाथ फैलाया। उनकी जो दुआएं तारीखों में मनकूल हैं, इनमें अल्लाह वाहिद के सिवा किसी दूसरे का नाम नहीं मिलता। इससे क्या बात पता चलती है कि मुश्किल वक्त में भी काफिर और मुशरिक किसको पुकारते थे? अल्लाह को, जबकि खाना काबा में 360 बुत पड़े हुए थे। इनके जो अशार हैं उनमें से आप ये सुने, एक मसलन एक उनका शेर है कि खुदाया बंदा अपने घर की हिफाजत करता है, तू भी अपने घर की हिफाजत कर। और फिर वो कहते हैं, कल उनकी सलीब और उनकी तदबीर तेरी तदबीर के मुकाबले में गालिब ना आने पाए। तो सलीब के में किस चीज की तरफ इशारा है? इब्राहिम की तरफ। अगर तू इनको और हमारे कबीले को अपने हाल पर छोड़ देना चाहता है तो तू जो चाहे कर। फिर उन्होंने ये भी कहा, सलीब की आल और इसके परस्तारों के मुकाबले में आज अपनी आल की मदद कर। इब्ने जरीर ने अब्दुल मुत्तलिब के ये अशार भी नकल किए हैं जो इस मौके पर दुआ मांगते उन्होंने पढ़े। ऐ मेरे रब, तेरे सिवा मैं उनके मुकाबले में किसी से उम्मीद नहीं रखता। ऐ मेरे रब, उनसे अपने हरम की हिफाजत कर। इस घर का दुश्मन तेरा दुश्मन, अपनी बस्ती को तबाह करने से इनको रोक दे। ये उन्होंने दुआएं मांगी हैं, और सिर्फ इन्होंने नहीं, कहते हैं मुख्तलिफ मक्का के सरदारों ने खाना काबा का कुंडा पकड़कर अल्लाह ताला से दुआएं मांगी। फिर इसके बाद अब्दुल मुत्तलिब और इनके साथी जो थे पहाड़ों पे चले गए। अब दूसरे दिन इब्राहिम मक्का में दाखिल होने के लिए आगे बढ़ा, मगर उसका खास हाथी, उसका नाम क्या था? महमूद। शाबाश, महमूद जो आगे आगे था यकायक बैठ गया, इसको बहुत मारा, उसने आंखों से कचोके दिए, यहां तक कि उसे जख्मी कर दिया, मगर वो ना हिला। उसे जनूब शमाल मशरिक तीन तरफ को मोड़कर चलाने की कोशिश की जाती तो दौड़ने लगता, मगर मक्के की तरफ मोड़ा जाता तो फौरन बैठ जाता। सुभान अल्लाह। और किसी तरह आगे बढ़ने के लिए तैयार ना होता, इतनों में परिंदों के झुंड अपनी चोंचों और पंजों में पत्थर लिए हुए, संग्रेजे लिए हुए आए, और उन्होंने इस लश्कर पर उन संग्रेजों की बारिश शुरू कर दी। जिस पर भी ये किंकर गिरते इसका जिस्म गलना शुरू हो जाता। मोहम्मद बिन इसहाक और इकरमा कहते हैं ये चीचक का मर्ज था, और अरब के शहरों में सबसे पहले चीचक इसी साल देखी गई। और इब्ने अब्बास रजी अल्लाह की एक रवायत ये भी है कि जिस पर कोई किंकरी गिरती उसे सख्त खुजली शुरू हो जाती, और खुजाते ही जिल्द फटती और गोश्त झड़ना शुरू हो जाता। तो यहाँ पे किसी वाक्य का जो है वो जिक्र किया जा रहा है, अलम तरा कैफा फअल रब्बुका बि असहाबिल फील, फरमाया क्या तुमने नहीं देखा कि तुम्हारे रब ने हाथी वालों के साथ क्या किया? तो असहाबिल फील कौन थे? इब्राहिम और इसके लश्करी, वो 60,000 का जो लश्कर था। अलम यजअल कैदहुम फी तदलील, अलम यजअल क्या नहीं कर दिए कैदहुम इनकी तदबीर को, इनके दौ और मकर को, फी में तदलील बेकार गुमराह, इसका रूट क्या है? द्वाद लाम लाम, पहले सबक में भी आपने पढ़ा था वलद द्वालीन, इसके दो मानी होते हैं, एक होते हैं कि गुमराह होना, और दूसरे मानी होते हैं कि किसी का जो है वो रास्ते को भूल जाना। तो गुमराहों में कौन है? अहले किताब, जैसे ईसाई जो है वो राहिब बन गए, जो अल्लाह ने हराम नहीं किया था अपने ऊपर हराम कर लिया, वो एक हद से एक हद की तरफ जो है वो निकल गए। तो दालीन और मखदूब से मुराद तो यहूदी हैं, और बाज कहते हैं कि दालीन में दोनों ग्रोह ही शामिल है, कि एक अफराद ने पढ़ा और एक तफरीद में। बहरहाल यहां इसके मानी है कि उनकी जो चाल थी उनको जो है वो गुमराह कर दिया, उनको बेकार कर दिया। और उनकी चाल क्या थी? वो ये चाहते थे कि खाना काबा की वजह से अरबों को, मुसलमानों को बहुत से फवायद जो मिल रहे हैं, वो ये चाहते थे कि ये फवायद अरबों की बजाय हमें मिलने चाहिए। और चाल क्या थी? जो दिन दिहाड़े खाना काबा पर हमला करने के लिए आया, और अलल ऐलान कह रहा था कि मैं काबा को पर हमला करने आया हूं, और वो ये कहता था कि अरबों ने हमारे कलीसा की तोहीन की है, और कहते हैं कि ये इसकी खुफिया चाल थी, कि वो असल में उसका मकसद था ही कि खाना काबा को ढाकर वो जो मजहबी तजारती मुआशी माशरती सियासी फायदे अरबों को मिल रहे थे वो खुद लेना चाहता था, तो बस ऐसे उसने इसके लिए एक बहाना बनाया, और अल्लाह ने उसकी चाल को उसी पर जो है वो उल्टा कर दिया। वह अरसला अलैहिम तैरन अबाबील, और भेजे इसने, वह अरसला रासीन लाम से है, और रिस्ल कहते हैं आहिस्ता और नरमी के साथ चल पड़ने को, नाकतुन रिसलतुन नरम रफ्तार ऊंटनी को कहते हैं, जो सुबकी के साथ आहिस्ता आहिस्ता उठती है, रवाना होती है, रिफ्क और नरमी की चाल चलती है, पुरसुकून होती है। इसी तरह ये लफ्ज रसूल के लिए बोला जाने लगा, और रसूल का लफ्ज जो है ये वाह जमा दोनों के लिए भी इस्तेमाल किया जाता है, और रसूल क्या है? ये अल्लाह के एम्बेसिडर हैं, और अल्लाह का पैगाम जो है वो आगे पहुंचाते हैं, इसी से रिसालत है। और यहाँ पे क्या है? वह अरसला, और भेजे इसने, अरसला क्या है कि कोई रवाना करे, ऐसे ही जैसे अखरजा, एक होता है ना रसला खराजा, तो उसका मतलब है कि रवाना होना, लेकिन अरसला रवाना करना, कोई और है जो रवाना कर रहा है। और भेजे इसने किसने, अल्लाह ताला ने, अलैहिम इन पर, किन पर, इब्रा वालों पर, इब्रा और उसके साथियों पर, तो रन परिंदे, अबाबील ग्रो दर ग्रो। तोयरन का लफ्ज जो है ये यहाँ पर इस्म जिन्स इस्तेमाल हुआ है कि अल्लाह ताला ने सजा के तौर पर इन पर जो है वो परिंदों के झुंड भेज दिए, एक नहीं दो नहीं, तोयरन अबाबील, इतने परिंदे भेजे कि अबाबील। और अबाबील जो है इसके मानी क्या है, इसके मानी है जैसे ग्रोह दर ग्रोह। असल में अबाबील का रूट है अलिफ बालाम, इबिल कहते हैं ऊंट के गल्ले को, इसका वाहिद इस मादे से नहीं आता, आप पीछे पढ़ चुकी ना, वह मिनल इबिल इस नहीं, दो ऊंटों में से, फिर आपने सूरत गाशिया में पढ़ा, अफला यंजुरूना इलिल इबिल कैफ खुलिकत, इलल इबिल कैफ खुलिकत। तो ऊंट, बहुत से ऊंट और उनका गल्ला उसके लिए इस्तेमाल किया जाता है। इबिल जो है ये जैसे ऊंटों का एक गल्ला है, ठीक है, गल्ला काफी ज्यादा ऊंट। कहते हैं कि बहुत से बादिल हो ना, बादिल, उसके लिए भी फिर ये अबाबील लफ्ज इस्तेमाल किया जाता है कि बादिल जो है क्या होते हैं, ऐसे ही ऊपर लग रहे होते हैं, उछल कूद करते, जैसे कि इबिल। बहुत से ऊंट है ना, वो बादिल मुख्तलिफ शक्लें अपनी तब्दील कर लेते हैं ना, इसी तरह फिर ये लफ्ज जो है इस्तेमाल किया जाता है लकड़ियों के गट्ठे के लिए। जैसे ऊंट बहुत से जब इकट्ठे होते हैं ना, तो ऐसा लगता है जैसे कि लकड़ियों का एक गट्ठा हो, इबाला। और अबाबील के फिर मानी है कि इन पर परिंदे ऊंटों की मुख्तलिफ टुकड़ियों की तरह कितार दर कितार भेजे गए। अबाबील का वाहिद है इबीलुन, इबीलुन। तो अब आपको समझ आ गई कि किसी ये जानवर का नाम नहीं है, बल्कि इसके मानी है ग्रो दर ग्रो, झुंड के झुंड, क्योंकि जैसे ऊंटों का गल्ला जो होता है उसके लिए लफ्ज इस्तेमाल किया, तो बादलों के लिए भी है, और इसी तरह ये जो परिंदे थे ऐसे ग्रो दर ग्रो, झुंड के झुंड थे, जैसे कि ऊंटों का एक गल्ला हो। तो ये लफ्ज इस्तेमाल किया गया है किसके लिए, झुरमट, झुरमट के लिए। ये किसी परिंदे का नाम नहीं है अबाबील, बल्कि गौल दर गौल के लिए है। मुफस्सरीन कहते हैं कि ये लफ्ज घोड़ों की जमात और चिड़ियों के झुंड के लिए आता है। बास कहते हैं कि वाहिद और जमा, बास कहते हैं वाहिद, बास कहते हैं जमा, बास कहते हैं इसकी वाहिद है ही नहीं, बाज इसको इबाला तुन की जमा बताते हैं कि इबाला वाहिद है और अबाबील जमा है। बहरहाल अब आप देखें कि ये चिड़ियां या ये जो परिंदों का झुंड जमा होता है कब, मकतूलीन की लाशें खाने के लिए, जब कोई मर जाए जो मुर्दार होता है तो उसको खाने के लिए ये जमा हो जाते हैं। अरसला के दूसरे मानी क्या है, मुसल्लत कर देना, मुसल्लत कर देना। तो ये जो हाथी वाले थे जब ये मर गए, जो इनकी लाशें थी ना, अब वो लाशें ऐसे ही बेबसी में पड़ी हुई थी कसम परसी में, तो अब उनको ठिकाने लगाने का कोई और जरिया नहीं था, तो अल्लाह ने चिड़ियों को, तैरन को, तैरन अबाबील को पूरी आजादी दे दी कि जैसे चाहें इनके मरे हुए की लाशें जो है उनको भंबोड़े और उनको खाएं। बाद मुफस्सरीन ये भी कहते हैं फिर ये परिंदे कर क्या रहे थे, तरमीहिम बिहजार और तिम सिज्जील, तरमीहिम भेजते थे उन पर, रमी करना, रामीम या इसके मतलब होता है कि पत्थर फेंकना, तो फेंकते थे इन पर बेहिजारतिन, और बेहिजारत का लफ्ज जो है हिजर से है, हा जीम रा, पत्थर के लिए इस्तेमाल किया जाता है। वो फेंकते थे इन पर पत्थर, मिन सिज्जील, जो सिज्जील के थे। सिज्जील किसे कहते हैं, پتھر کے لیے قرآن میں جیسا کہ آپ نے دیکھا کہ ہجارہ کا لفظ بھی استعمال ہوا ہے اور اس کے علاوہ حسب بھی ہے، ہاں سواد با، چھوٹی کنکریاں، چھوٹے چھوٹے پتھر ان کو کہتے ہیں. آپ پڑھ چکی کہ ام امنتم من فی السمائی ان یرسل علیکم حاسبا، اور یہاں پہ جو ہے سجیل استعمال کیا گیا، یہ تیسرا درجہ ہے. سجیل جو ہے اس کے بارے میں مفسرین کہتے ہیں کہ یہ کنکر کو کہتے ہیں، اور سنگے گل کہتے ہیں کہ یہ پرشین کا لفظ ہے فارسی کا، اور یہ دو لفظوں کا مجموعہ ہے سنگ اور گل. اس کے معنی ہیں کہ ایسی کنکریاں جو گیلی مٹی کو آگ میں پکانے سے بن جاتی ہیں، تو سنگ گل. اور کہتے ہیں کہ یہ کنکریاں خود کوئی مضبوط نہیں تھی، ان میں طاقت نہیں تھی، معمولی گارے کی تھی، آگ میں پکائی بھی تھی، لیکن اللہ تعالیٰ نے ان کو جیسے بندوق کی گولیاں نہیں ہوتی ہیں، بندوق کی گولیاں، ان کی طرح ان کو ان کے اندر یہ خاصیت رکھ دی، بلکہ ان سے بھی بڑھ کر جو ہے ان گولیوں نے جو ہے وہ کام کیا. تو مٹی کو آگ میں پکا کر اس سے بنائے ہوئے جو پتھر ہوتے ہیں نا، ان کے لیے استعمال کیا جاتا ہے. تو یہ چھوٹے چھوٹے پتھر یا کنکر جو تھے، یہ توپ کے گولوں اور بندوق کی گالیوں، بندوق کی گولیوں سے بھی بڑھ کر جو ہے انہوں نے کام کیا. وَأَرْسَلَ عَلَيْهِمْ طَيْرًا أَبَابِيلَ، جو پرندے بھیجے وہ کیا کر رہے تھے، ترمیہم بحجارتن، وہ پھینکتے تھے ان پر پتھریاں، من سجیل، جو کنکر کی قسم کی تھی، جو گیلی مٹی کی تھی اور پھر ان کو آگ پر پکایا گیا تھا اور تھی وہ سجیل. فجعلہم کعصف مأکول، پس بنا دیا ان کو جیسے کہ عصف، چارہ، بھوسا، بھوس، مأکول، کھایا ہوا. معقول کے معنی کیا ہے؟ کھایا ہوا، یہ مفعول ہے، اسم مفعول. تو ان کو کھائے ہوئے چارے کی طرح اللہ رب العزت نے بنا دیا. اب آپ دیکھیں کہ یہاں پر جو ہے کیا کیا جا رہا ہے، کہ کہاں وہ ابراہ، کہاں اس کا 60,000 کا لشکر، کہاں اس کا سب سے بڑا ہاتھی محمود، اور کہاں اس کی اللہ نے یہ حیثیت کی کہ اس کو اس کی طرح کر دیا. چارے کے لیے قرآن میں تین لفظ ہیں، مرعا، اب اور پھر اسف، اور اس تیسرا درجہ ہے. عین سواد فا دانے کے اوپر کے پردے کو بھی کہتے ہیں اور چھلکے کو بھی، توڑی، بھوسا وغیرہ. چارے کا وہ حصہ جو ڈنڈل ہوتے ہیں وہ بھی اس میں شامل ہو جاتا ہے. اب آپ دیکھیں کہ ڈنڈل جانور چرنے کے بعد آخر میں چھوڑ بھی دیتے ہیں، کھیتی کے اندر جو تنکے ہوتے ہیں یا بھوسا وغیرہ ہوتا ہے اس کی بھی کوئی حیثیت نہیں ہوتی. اسفا ہوا کا تیز چلنا، آصفتن آندھی کو بھی کہتے ہیں، اور آندھی کیا کرتی ہے، گھاس پھوس تنکے ہلکی چیزوں کو اڑاتی پھرتی ہے. تو یہاں پہ بھی یہ معنی ہے، فجعلہم کعصف مأکول، کہ بس ان کو بنا دیا مانند کھائے ہوئے بھوسے کے. معقول، کوئی بھی ان کی جو ہے وہ حیثیت نہ رہی اور کوئی ان کا مقام نہ رہا. 60,000 کا لشکر، اور مفسرین کیا کہتے ہیں کہ اللہ تعالیٰ نے جو پرندے بھیجے جن کے پنجوں میں، جن کے نو جو ہے وہ چونچ جو تھی اس کے اندر سنگریزے تھے اور وہ بارش کر رہے تھے، جو ہی کنکر گرتے ان کے جسم گلنے شروع ہو گئے، کیچے کی بیماری عام آ گئی. ابن عباس رضی اللہ عنہ روایت کرتے ہیں کہ جس پر کوئی کنکری گرتی اسے سخت کھجلی شروع ہو جاتی، اور کھجاتے ہی جلد پھٹتی اور ہڈیاں نکلنی شروع ہو جاتی، جلد پھٹتی، گوشت جھڑنا شروع ہو جاتا، گوشت اور خون پانی کی طرح بہنے لگتا. خود ابراہ کے ساتھ بھی ایسا ہی ہوا کہ اس کا جسم ٹکڑے ہو ہو کر گر رہا تھا، اور جہاں سے کوئی ٹکڑا گرتا وہاں سے پیپ اور لہو بہنے لگتا. ابھی آپ دیکھیں کہ یہ پاکستان میں جو سنا ہے کہ بم دھماکہ ہوا ہے، کہتے ہیں کہ انسانوں کے گوشت کے چیتھڑے تھے جو اوپر بجلی کی تاروں کے ساتھ بھی لٹک رہے تھے. استغفراللہ. تو آپ دیکھ لیں کہ جو ہے وہ اب یہ تو اللہ کا بھیجا ہوا عذاب تھا نا. اب اس افراتفری میں ان لوگوں نے یمن کی طرف بھاگنا شروع کیا. کنہوں نے؟ ابراہ اور اس کے ساتھیوں نے. نفیل, نفیل جو کہ راستے سے ساتھ شامل ہوا تھا راستہ بتانے کے لیے, نفیل خسامی, تو اس کو تو وہ پکڑ کر لائے تھے نا, پھر اس کو تلاش کیا تاکہ انہیں واپسی کا راستہ بتائے. اس نے صاف انکار کر دیا اور کہا اب بھاگنے کی جگہ کہاں ہے جبکہ اللہ تعاقب کر رہا ہے, اور نک کٹا ابراہ مغلوب ہے غالب نہیں ہے. خود ہی لایا تھا اور اب کہہ رہا ہے کہ اللہ جو ہے وہ پیچھا کر رہا ہے. بہرحال کہتے ہیں کہ بھاگ دوڑ میں جگہ جگہ یہ لوگ گر گر کر مرتے رہے. عطار بن یسار کی روایت ہے کہ سب کے سب اسی وقت نہیں مرے, کچھ تو وہیں مر گئے, کچھ بھاگتے ہوئے راستے میں گر کر مر گئے, اور ابراہ بلاد خسم پر پہنچ کر جو ہے وہ مر گیا. یہ واقعہ جو پیش آیا تھا یہ مزدلفہ اور منا کے درمیان وادی محصب کے قریب محصر کے مقام پر پیش آیا تھا. صحیح مسلم کی روایت ہے اور ابو داؤد کی بھی کہ رسول اللہ صلی اللہ علیہ وسلم جب مزدلفہ سے منا کی طرف چلے تو محصر کی وادی میں آپ نے رفتار تیز کر دی. امام نووی اس کی شرح لکھتے ہوئے کہتے ہیں کہ اصحاب الفیل کا واقعہ اسی جگہ پیش آیا تھا, اس لیے سنت یہی ہے کہ آدمی یہاں جلدی سے گزر جائے. اور ایک موقع پر رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا مزدلفہ کا پورا ٹھہرنے کا مقام ہے, مزدلفہ پورے کا پورا ٹھہرنے کا مقام ہے, مگر محصر کی وادی میں ٹھہرا نہ جائے, وہاں رکنا نہیں چاہیے. اور ان کی شاعری میں نا اس واقعے کا بہت زیادہ ذکر ملتا ہے. ابن اسحاق نے کچھ شعر نقل کیے ہیں, وہ کہتے ہیں کہ اسے روینہ, اے روینہ کاش تو دیکھتی اور تو نہیں دیکھ سکے گی جو کچھ ہم نے وادی محصب کے قریب دیکھا, کہ شاعر جو ہے وہ اپنی محبوبہ سے کہتا ہے. پھر اسی طرح میں نے اللہ کا شکر ادا کیا جب میں نے پرندوں کو دیکھا اور مجھے ڈر لگ رہا تھا کہ کہیں پتھر ہم پر آنا پڑے. ان لوگوں میں سے ہر ایک نفیل کو ڈھونڈ رہا تھا گویا میرے اوپر حبشیوں کا کوئی قرض آتا تھا. یہ اتنا بڑا واقعہ تھا کہ عرب کا بچہ بچہ اسے جانتا ہے. اور عرب لوگ نا رسول اللہ کے آنے سے پہلے اپنی تاریخ جو تھے وہ اصحاب الفیل سے شروع کرتے تھے, عام الفیل, کہ جس سال یہ فیل کا واقعہ پیش آیا اسی سے انہوں نے تاریخ کو گننا شروع کر دیا. اور رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ قریش نے 10 سال تک اللہ تعالی کے سوا کسی اور کی عبادت نہ کی. تو آپ دیکھ لیں کہ جب یہ واقعہ پیش آیا تو اس کے بعد لوگ جو تھے وہ کتنا ڈر گئے. تو یہ ہے سورت الفیل. تو سورت الفیل سے پھر ہمیں عمل کا اصول کیوں ملتا ہے, کیا ملتا ہے, کیسے ملتا ہے؟ اصل میں اللہ تعالیٰ نے اصحاب الفیل کا واقعہ سنایا ہے اور اس میں خاص طور پر اصحاب الفیل پر آنے والے عذاب کا ذکر کیا گیا ہے. اس کی وجہ کیا ہے کہ جب اصحاب الفیل نے اللہ کے گھر کو گرانا چاہا تو اللہ کے گھر کی حفاظت نہ کسی دیوی نے کی نہ کسی دیوتا نے. تو اللہ کے گھر کی حفاظت کس نے کی؟ اللہ تعالیٰ نے کی. قریش کے سردار بھی اس کی حفاظت نہ کر سکے. دوسری بات ہمیں یہ پتا چلتی ہے کہ اللہ جو ہے اگر کسی کو پکڑنے پر آئے تو پھر وہ نہ کسی کا لشکر دیکھتا ہے, نہ کسی کی فوجیں دیکھتا ہے, نہ کسی کی بادشاہی دیکھتا ہے. پھر تیسری بات ہمیں یہ پتا چلتی ہے کہ ایک اللہ ہی مشکلات میں کام آتا ہے. تو جب مشکلات میں وہ اللہ کام آتا ہے تو اچھے دنوں میں اور عام دنوں میں بھی اسی اللہ کو یاد کرنا چاہیے. کیوں؟ ابراہ کا اور اس کے ساتھیوں کا اللہ نے کیا انجام کیا؟ فجعلہم کعصف مأکول, پھر ان کا یہ حال کر دیا کہ جیسے جانوروں کا کھایا ہوا بھوسا. مفسرین کہتے ہیں کہ اس کا لفظ جو ہے چھلکے پہ بھی ہوتا ہے جو غلے کے دانوں پر ہوتا ہے اور جسے کسان دانے نکال کر پھینک دیتے ہیں, پھر جانور اسے کھاتے بھی ہیں اور کچھ ان کے چبانے کے دوران جو ہے وہ گرتا بھی ہے, پھر پاؤں کے تلے روندا جاتا ہے. تو اللہ تعالیٰ نے یہاں پر جو ہے اس کا لفظ استعمال کیا، اور مرا اور اب کی بجائے اس کا مطلب پھر کیا ہوا؟ دانے کے اوپر کے پردے اور چھلکے، جیسے توڑی، بھوسا، چارے کیا ڈنڈل وغیرہ. تو یہ انسان جو اپنے آپ کو کچھ سمجھتا ہے، اور ابراہ اور اس کے ساتھی پھر اللہ کے عذاب کی ایک ہی چوٹ پر مرجھا کر رہ گئے، بیٹھ کر رہ گئے کہ اٹھ نہ سکے، بھاگ نہ سکے، اور خانہ کعبہ پر حملہ نہ کر سکے. تو یہ سورت جو ہے وہ اللہ کی کبریائی اور اللہ کے کمالات اور غالب ہونے کی ایک بہترین مثال ہے. تو پھر ہم سب کو کیا کرنا چاہیے؟ ہم سب کو جو ہے وہ آخرت کی تیاری کرنی چاہیے. بڑی خوبصورت سورت ہے اور ایک ہی پیغام دیتی ہے کہ اچھے مسلمان بن جاؤ. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.